नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रिया नेपाल। आज मिति 2082 साल भदौ 18 गते बुधबार, भाद्र शुक्ल पक्ष एकादशी तिथि, तदनुसार सेप्टेम्बर 3 तारीक सन् 2025, नेपाल सम्बत 1145। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। नयाँ पत्रिका दैनिकको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। 30 भदौबाट चाड पर्व लक्षित सुपथ पसल शीर्षकमा नयाँ पत्रिका दैनिकले खबर बनाएको छ। भित्री पृष्ठमा चाड पर्वमा खाद्यान्न लगायत उपभोग्य वस्तुको कृत्रिम मूल्य वृद्धिलाई रोक्ने उद्देश्यसहित सरकारले 30 भदौबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशन मार्फत सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका हुन्। खाद्य र साल ट्रेडिङले सुपथ मूल्य पसलबाट बिक्री हुने चामल, दाल, गहुँ, चिनी र गेडागुडीमा 5 रूपियाँ तथा चिउरा, आटा, पीठो, मैदा, खाने तेलमा 7 रूपियाँ प्रति किलो छूट दिने भएका छन्। खाद्य संस्थानसँग मात्र रहेको कर्णालीका रैथाने उत्पादनहरू जुम्ले मार्सी चामल, कागुनो, चिनो, सिमी, उवा र तिते फापरमा 10 रूपियाँ छूट दिने भएको छ। जीरा, धनियाँ, चियापत्ती र जिउँदो खसी बोका तथा च्याङ्ग्राको मूल्यमा पनि 10 रूपियाँ प्रति किलो छूट दिने खाद्य कम्पनीका सूचना माधव मिश्रले जानकारी दिनुभयो। खाद्य व्यवस्था कम्पनीले विभिन्न 46 जिल्लामा सहुलियत पसल सञ्चालन गर्ने जनाएको छ। सूचना अधिकारी मिश्रका अनुसार 10 लक्षित, 1500 खसी बोका र 300 च्याङ्ग्रा समेत खरिद गर्ने निर्णय भएको छ। उपभोक्ताले खाद्य कम्पनीको वेबसाइट मार्फत खसी बोका र च्याङ्ग्रा अर्डर गर्न सक्नुहुन्छ। उहाँले भन्नुभयो, निजी कम्पनीको सहकार्यमा संस्थानले उपभोक्ताको घरसम्मै खसी बोका र च्याङ्ग्रा लगिदिने व्यवस्था मिलाएको छ। साल ट्रेडिङ कर्पोरेशनले काठमाडौँ उपत्यकामा 3 घुम्ती पसलसहित 15 स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने जनाएको छ। कम्पनीले नुनमा प्रति किलो 2 रूपियाँ छूट दिने भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण समितिले चाडपर्व लक्षित अनुगमन थालेको छ। विभागका सूचना अधिकारी भरत प्रसाद आचार्यले यो साताको शुरूबाटै दैनिक 5 टोलीसम्म अनुगमनमा खटाइरहेको बताउनुभयो। काठमाडौँ सहित देशभर अनुगमनलाई तीव्रता दिने विषयमा उपभोक्ता संरक्षण समितिको बैठक बसेर निर्णय भइसकेको छ। उहाँले भन्नुभयो, बुधबार दिउँसो केन्द्रीय अनुगमन समितिको बैठक बसेर चाडपर्व लक्षित अनुगमनलाई तीव्रता दिने विषयमा थप निर्णय गर्ने तयारी भएको उहाँले बताउनुभयो। विभागले काठमाडौँमा र विभाग मातहतका 5 क्षेत्रीय कार्यालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा रहेको बजार संरक्षण अधिकृत मार्फत अनुगमनलाई तीव्रता दिन थालिएको उहाँले बताउनुभयो। 30 भदौबाट चाडपर्व लक्षित सुपथ पसल खाद्य व्यवस्था कम्पनीले विभिन्न 46 जिल्लामा सहुलियत मूल्य पसल सञ्चालन गर्ने, साल ट्रेडिङले उपत्यकामा 3 घुम्ती पसलसहित 15 स्थानमा सहुलियत मूल्य पसल राख्ने, बजार अनुगमन टोली पनि बढ़ाइयो, अहिले दैनिक 5 टोली खटिएर खाद्यान्न, लत्ता कपड़ा, माछा मासु लगायतको निरीक्षण हुँदै नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। यो वर्ष 35% स्याउ उत्पादन घट्ने अनुमान, यो खबर पनि नयाँ पत्रिका दैनिकबाटै लिँदैछौ। जुम्लाको मुख्य आमदानीको स्रोत स्याउ उत्पादनमा यो वर्ष निकै गिरावट आउने देखिएको छ। गत वर्ष 19,800 मेट्रिक टन स्याउ उत्पादन भएको जुम्लाबाट निर्यात मात्र 9,300 मेट्रिक टन भएको थियो। गत वर्ष किसानले स्याउ बगैँचामै प्रति केजी 60-65 रूपियाँमा स्याउ बिक्री गरेर 61 करोड़ आमदानी गरेका थिए। तर यो वर्ष बढ़ीमा 13,000 मेट्रिक टन मात्रै स्याउ उत्पादन हुने अनुमान गरिएको छ। यसमध्ये 4500 मेट्रिक टन स्याउ निर्यात गरेर 45 करोड़ आमदानी हुने अनुमान गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। स्याउ उत्पादन कम भए पनि मूल्य भने वृद्धि भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताउनुभयो। गत वर्ष किसानले बगैंचामै प्रति केजी 60-65 रूपियाँ पाएका थिए भने यस वर्ष 70-80 रूपियाँमा बिक्री भइरहेको उहाँको भनाई छ। जिल्लाको 4400 हेक्टरमा स्याउ खेती भइरहेको छ। सिन्जा गाउँपालिका 5 का रामसिंह रावलको बगैंचामा फल दिने स्याउका बिरूवा 1200 वटा छन्। यस वर्ष उनको बगैंचामा 7 टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ। उनको बगैंचामा 2-4 जना स्याउ व्यापारी पुगिसकेका छन् तर निरन्तर वर्षातका कारण उनले स्याउ टिप्न पाएका छैनन्। गत वर्षभन्दा कम उत्पादन भएपछि उनले प्रति केजी 80-85 रूपियाँमा स्याउ बिक्री गर्ने योजना बनाएका छन्। गत वर्ष उनले प्रति केजी 70 रूपियाँमा बिक्री गरेका थिए। उनले गत वर्ष 8 टन स्याउ कैलाश कोल्ड स्टोरमा राखेर रा माघ महिनाको अन्तिमसम्म बिक्री गरेका थिए। उनले कार्तिकमा प्रति केजी 110 र माघमा प्रति केजी 130 रूपियाँमा बिक्री गरेको बताए। तर यस वर्ष सिजनमै स्याउ बिक्री गर्ने योजना बनाएका छन्। उनले भने स्याउको मार्केट जुम्लामा छैन, बाहिर ठूलो शहर सुर्खेत, नेपालगंज, पोखरा, काठमाण्डु, विराटनगर लैजानुपर्छ। सड़क सहज छैन, छोटो दूरीको बाटो पनि छैन, कोल्ड स्टोरबाट सहजै पुर्याउन सकिने गाड़ी पनि छैन। किसान र व्यापारीले जोखिम मोलेर कोल्ड स्टोरमा राख्न मान्दैनन्। यो वर्ष 35% स्याउ उत्पादन घट्ने अनुमान नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा यो खबर छापेको हो। प्रदूषण नरोकिए जोखिममा लुम्बिनी, सर्वोच्च अदालतको फैसला कार्यान्वयन भए बृहत्तर हित, नागरिक दैनिकले खबर बनाएको छ। सर्वोच्च अदालतले अहिलेको लुम्बिनी मासिए अर्को लुम्बिनी बन्न सक्दैन भन्ने भन्दै यस क्षेत्रको वातावरण संरक्षणका लागि प्रदूषण गर्ने उद्योगहरूलाई 2 वर्षभित्र अनिवार्य रूपमा स्थानान्तरण गर्न वा बन्द गर्न आदेश दिएको छ। न्यायाधीश द्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले गत बुधबार यस्तो आदेश सुनाएको हो। आदेशमा लुम्बिनी विकास क्षेत्रको पर्खालदेखि उत्तर पूर्व र पश्चिम 15 किलोमिटर दूरीभित्र र दक्षिणतर्फ भारतीय सीमासम्मका क्षेत्रमा धूलो, धुवाँ तथा कार्बन उत्सर्जन गर्ने कुनै पनि नयाँ उद्योग स्थापना गर्न नपाउने उल्लेख छ। यसअघि नै दर्ता भई सञ्चालनमा रहेका उद्योगहरूलाई प्राथमिकतामा स्थानान्तरण गर्नुपर्ने आदेशमा उल्लेख छ। त्यस्ता उद्योगको पूँजी वृद्धि, क्षमता विस्तार वा नयाँ प्रयोजन थप्न स्वीकृति नदिने नीति कायम गर्ने निर्णय समेत सर्वोच्चले गरेको छ। लुम्बिनी मासिएमा अर्को लुम्बिनी बन्न सक्दैन आदेशमा भनिएको छ। उद्योग सार्न सकिन्छ तर लुम्बिनी सार्न सकिँदैन। यस क्षेत्रमा बढ़दो प्रदूषण रोक्न नसके लुम्बिनी युनेस्को विश्व सम्पदा सूचीबाट हट्ने जोखिम रहेको सर्वोच्चले उल्लेख गरेको छ। युनेस्कोले सन् 1197 विश्व सम्पदामा सूचीकृत गरेको हो। उद्योग कल कारखानाले रोजगारी दिन्छन्, राजस्वमा योगदान पुर्याउँछन् भन्ने तथ्यलाई स्वीकार्दा पनि लुम्बिनी आफैमा धेरै ठूलो आध्यात्मिक उद्योग भएको क्षेत्र हो। यसले पर्यटन उद्योगको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावको तुलना अन्य उद्योगसँग तुलना गर्न नमिल्ने फैसलामा उल्लेख छ। प्रदूषण नरोकिए जोखिममा लुम्बिनी, नागरिक दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। बाढ़ीले कञ्चनपुरमा सयौं विस्थापित, हिमालय टाइम्सको खबर यति बेला लिँदैछौ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका बाढ़ीबाट जर्जर बनेको छ। आइतबारदेखि पहिरोको अविरल वर्षासँगै महाकाली र जोगबुढ़ा नदीमा आएको बाढ़ीले नगरपालिकाका बस्ती र सुरक्षाकर्मी तैनाथ, सीमा सुरक्षा पोस्ट बीओपी समेत डुबानमा परेपछि सयौं स्थानीय विस्थापित भएका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायब परीक्षक डीएसपी सागर बोहराका अनुसार मंगलबार साँझसम्ममा नगरपालिकाका विभिन्न स्थानका 52 घर र 2 सशस्त्र प्रहरी बीओपी बाढ़ीले प्रभावित पारेका छन्। बाढ़ीका कारण 218 जना सुरक्षित स्थानमा सारिएका छन्। रामपुरे टापुका 25 घर परिवारका 70 जना, ओडा नम्बर 3 टपरा खल्लाका 15 घर परिवारका 55 जना, ओडा नम्बर 10 शान्ति टोलका 12 घर परिवारका 40 जना, ओडा नम्बर 7 कंजभोज स्थित सशस्त्र प्रहरी बीओपीमा रहेका 30 जना सुरक्षाकर्मी र वडा नम्बर 10 सुन्दर नगर स्थित बीओपीमा कार्यरत 23 जना सुरक्षाकर्मी विस्थापित भएका छन्। बाढ़ी पीड़ितलाई उद्धार गरी विभिन्न स्थानमा अस्थायी रूपमा बसोबास गराइएको छ। बाढ़ी प्रभावितलाई दोधारा चाँदनी 8 जनज्योति माध्यमिक विद्यालय, जमुना आधारभूत विद्यालय, अम्बिका माध्यमिक विद्यालय, शहरी खोप केन्द्र भवन र ओमकार आधारभूत विद्यालयमा राखिएको छ। बाढ़ीले कञ्चनपुरमा सयौं विस्थापित, हिमालय टाइम्सको खबर हो। तुहिनमै तुहिन छन् कर्णालीका हजारौं सपना, नेपाल समाचार पत्रबाट यो खबर लिँदैछौ। कर्णाली प्रदेश सरकारले यो वर्ष तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने नीति लिएको भए पनि प्रदेशका 7 जिल्लामा अझै 50 भन्दा बढ़ी तुइन सक्रिय रहेको सरकारी तथ्याङ्कमा पाइएको छ। 2072 सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2 वर्षभित्र नेपाललाई तुइन मुक्त बनाउने घोषणा गर्नुभएको प्रतिबद्धता दशक बित्दा पनि पूरा हुन नसकेपछि कर्णाली प्रदेशका विकट बस्तीका नागरिक अझै तुइनको शहरमा रहेका छन्। सरकारी तथ्याङ्क अनुसार हुम्लामा मात्रै 15, जाजरकोट र कालीकोटमा 12, सुर्खेतमा 8, डोल्पामा 3, दैलेख र मुगुमा 2-2 तुइन रहेका छन्। जुम्ला र रूकुम पश्चिममा भने तुइन नभएको उल्लेख गरिएको छ। कालीकोटका विभिन्न ठाउँमा पुल नभएपछि कतै तुइनको प्रयोग गरिएको छ भने कतै काठका फल्याकहरू हालेर खोला र नदी जोखिम मोलेरै तर्न बाध्य छन् स्थानीयहरू। पुल नहुँदा तुइन मार्फत स्थानीय र विद्यार्थीलाई समस्या भइरहेको पलाता गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर रोकायाले बताउनुभयो। तुइनमै तुहिन छन् कर्णालीका हजारौं सपना, नेपाल समाचार पत्रमा यो खबर छापिएको हो। कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईले 50 शैयामा स्तरोन्नति गरिएको भन्दै खोटाङ सदरमुकाम दिक्तेल स्थित जिल्ला अस्पतालको तामझामका साथ असार 22 गते उद्घाटन गर्नुभयो। उद्घाटनका दिन उहाँको भनाइ थियो, खोटाङवासीले उपचार गर्न अब हेलिकप्टर चढ़ेर राजधानी धाउनु पर्दैन, विशेषज्ञ चिकित्सक सहितको सेवा यहाँ उपलब्ध हुन्छ। तर मन्त्री राईको उक्त वाचा जनताका लागि यतिकैमा सीमित रहेको पाइएको छ। जिल्ला अस्पतालमा न विशेषज्ञ चिकित्सक छन् न त हेलिकप्टर चढ़ेर उपचारका लागि राजधानी जानुपर्ने खोटाङवासीको बाध्यता नै अन्त्य भयो। पूर्वी पहाड़ी जिल्ला खोटाङ राजधानी काठमाण्डुदेखि करिब 270 किलोमिटर टाढा छ। दूरी मात्र होइन, स्वास्थ्य सेवामा देखिएको असमानताले यहाँ र राजधानीबीच ठूलो खाडल छ। दिक्तेल स्थित जिल्ला अस्पतालमा भवन छ, सैया छ, केही आधारभूत उपकरण पनि छन्। तर विशेषज्ञ चिकित्सकको अभावले यो अस्पताल उपचारको केन्द्र होइन, रेफरल सेन्टर मात्र बनेको छ। त्यसैले खोटाङवासीहरू हेलिकप्टर चार्टर गरेर काठमाण्डुका ठूला अस्पतालमा उपचार गराउन बाध्य छन्। काठमाण्डु आउन नसक्नेहरू धरान र विराटनगरमा महँगो एम्बुलेन्स सेवा लिएर उपचार गराइरहेका छन्। जिल्ला अस्पताल विशेषज्ञ चिकित्सक विहीन, काठमाण्डु धाउँदै सर्वसाधारण, अन्नपूर्ण पोस्टको खबर हो। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
प्रिपेड होस् या पोस्टपेड, सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी, हरेक पल खास,
सजिलो अनलिमिटेड, रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्, यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। संघीय संरचना जस्तै तहगत नगदे बाली, गोर्खापत्र दैनिकको खबर यति बेला लिँदैछौ। घरसँगैको बारीमा धान खेती हुँदैन, अलि डाँडो बारी भएकाले पहिले 16 कट्ठा बारीमा उखु थियो, उखुलाई सिहार बढ़ी चाहिने तर गाउँमा कृषि मजदूरको अभाव हुने, त्यसैले लक्ष्मीप्रसाद दुवालले उखु मासेर सुपारी रोप्नुभयो अनि सुपारी रोपेको 2 वर्षपछि मरिच, त्यसको 16 महिनापछि तीनै सुपारीका बीच बीचमा सिउँडी फल ड्रैगन फ्रूट लगाउनु भएको छ। यसरी उहाँको बारीमा अहिले तीन तहका नगदे बाली छन्। नेपालको संघीय संरचना जस्तै यो खबर उदलाबारीको हो। त्यसको आमदानी बेग्ला बेग्लै सिजनमा आउँछ। अहिले ड्रैगन फलको पालो छ, त्यो सकिने बित्तिकै सुपारीले आमदानी दिन्छ अनि मरिच निस्किन्छ। लगनशील भएर काम गर्ने हो भने थोरै जमीनमा कम मेहनतबाट वैदेशिक रोजगारी भन्दा राम्रो कमाई लिन मोरङको पथरी शनिश्चरे 10 का किसान लक्ष्मी प्रसाद दुवाल सफल बन्नु भएको छ। शुरूका दिनमा भने उहाँको सबै बाली जुवा खेलाइ जस्तै थियो। उहाँले भन्नुभयो, कतै पढेर हेरेर बुझेर खेती शुरू गरेको होइन, मैले सामाजिक सञ्जाल हेरेर नै यो सिकेको हुँ। संघीय संरचना जस्तै तहगत नगदे बाली गोर्खापत्र दैनिकको खबर हो। चालू आर्थिक वर्ष 2082/83 को पहिलो साउन महिनामा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा 18.8% बढ़ेर 1,66,97 करोड़ पुगेको छ। कुल व्यापारमा निर्यात तथा आयातको योगदान क्रमशः 14.3% र 85.7% रहेको छ। सो अवधिमा नेपालको कुल निर्यात 95.7% बढ़ेर झण्डै 24 अर्ब अर्थात 23 अर्ब 93 पुगेको छ भने कुल आयात 11.4% बढ़ेर 1,43,04 करोड़ पुगेको छ। व्यापार तथा निकासी प्रवर्धनले सार्वजनिक गरेको चालू आर्थिक वर्षको साउनको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2081/82 पहिलो निर्यात आयात व्यापार अनुपात 10.5 रहेकोमा 2082/83 सोही अवधिमा त्यसको अनुपात 16.0 रहन आएको छ। निर्यातमा आयातित खाने तेलको हिस्सा 50%, हिमालय टाइम्सको खबर हो यो। दैलेखमा ग्यास उत्पादनको पूर्व तयारी बारे स्थलगत अध्ययन गोर्खापत्र दैनिकले खबर बनाएको छ। दैलेखको जलजले भूसतहमा पत्ता लागेको मिथेन ग्यास उत्पादन प्रशोधन र उपयोगको खाका तय गर्ने पूर्व तयारी थालिएको छ। त्यसका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको प्राविधिक समितिले ग्यास उत्खनन हुने स्थलको अध्ययन अवलोकन गरी उत्पादन प्रशोधन र ढुवानीका लागि आर्थिक र प्राविधिक पक्षको जानकारी लिएको छ। नेपाल आयल निगमको इन्जिनियरिङ परियोजना विभागका निर्देशक विनित मणि उपाध्यायको नेतृत्वमा गठित समितिले परीक्षण उत्पादन कसरी अघि बढ़ाउने, प्रशोधन मिथेन ग्यासको खपत लगायतका विषयमा स्थलगत अध्ययन गरी एक महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउने कार्यदेश दिएको थियो। दैलेखमा ग्यास उत्पादनको पूर्व तयारी बारे स्थलगत अध्ययन गोर्खापत्र दैनिकको खबर हो। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तरसम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।